أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. الحمد لله بنعمته تتم الصالحات. لا حول ولا قوة إلا بالله. اللہ تعالیٰ سے دعا ہے کہ سب ایمان اور عمل کی بہترین حالت میں ہوں، اور صحابہ کرام کی زندگی سے جو ہم سبق لینے کی کوشش میں ہیں، اللہ تعالیٰ ہمیں سب کو اس سے بھرپور فائدہ اٹھانے کی توفیق عطا فرمائے. آج ہم جس پیارے صحابی کے بارے میں جانیں گے وہ ہے عبد الرحمن بن عوف. ان کا نام ان لوگوں کے لیے بالکل نیا نہیں جو ہجرت اور قربانی کے لیے جیتے ہیں. آئیے شروع کرتے ہیں. نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری و یسر لی امری واحلل عقدۃ من لسانی یفقہ قولی. رب یسر ولا تعسر وتمم بالخیر. حیات صحابہ کے درخشاں پہلو. آج ہم اس سلسلے میں جس صحابی کے بارے میں جانیں گے وہ ہیں حضرت عبد الرحمن بن عوف رضی اللہ عنہ. کیا خوبصورت نام ہے ان لوگوں کے کہ جن کا نام لیتے ہی دل محبت سے بھر جاتا ہے. کتاب کا پیج نمبر 280، جو لوگ بک سے فالو کر رہے ہیں وہ اپنے پیج کھول سکتے ہیں. اور اسی طرح سے آپ کے میرے لیے اس وقت جو بات اپنے عمل کی ہے کہ عبد الرحمن بن عوف کے بارے میں پڑھنے اور جاننے سے پہلے ہم اپنے ایمان کو چیک کریں. ہم صحابہ کرام کے بارے میں جتنا جانتے جا رہے ہیں، جتنا سنتے جا رہے ہیں، کیا حقیقت میں کچھ اپنے اندر تبدیلی محسوس ہوتی ہے؟ مجھے تو لگتا ہے بیسٹ ٹاپک ہے یہ. بغیر تنقید کے، عموماً جب دین کی بات کی جائے تو لوگوں کو ڈوس دیے جائیں تو لوگ اوفینڈ ہوتے ہیں. ان کو لگتا ہے کہ ہمیں عمل کرنا پڑے گا. کچھ چیزیں مشکل لگتی ہے، گرامر تجوید مشکل لگتی ہے. تو آپ دیکھیے کہ جتنا زیادہ آپ صحابہ کے بارے میں جانتے ہیں، ایک عجیب سی موٹیویشن ہوتی ہے. جیسے وہ ہمارے ہاں کہتے ہیں کہ خربوزے کو دیکھ کے خربوزہ رنگ پکڑتا ہے. صحابہ کرام واقعی اللہ نے جو بات سچ کہہ دی، ان کو اگر ہم فالو کریں گے تب بھی ہم ہدایت کی طرف جائیں گے. اور قرآن میں آخری آیتیں ہیں پہلے پارے کی، جہاں اللہ تعالیٰ نے انبیاء کرام کے تذکرے کی بات کر کے کہا کہ اگر تم ویسا ایمان لاؤ جیسا ایمان وہ لائے تو یقیناً خیر ہوگی. تو صحابہ کرام روشنی کے مینارے ہیں. آئیے دیکھتے ہیں کہ عبد الرحمن بن عوف کی کیا خوبیاں ہیں. سب سے پہلے تو ان کے بارے میں نبی صلی اللہ علیہ وسلم کا یہ قول، آپ نے ایک دعا دی تھی عبد الرحمن بن عوف کو. آپ اور میں بھی سوچ لیں اور یہ ذہن میں ابھی رکھیے گا کہ جب آپ کوئی نیکی کرتے ہیں تو دعائیں لیتے ہیں، اور یہ دعائیں وہ رنگ لاتی ہیں جو کبھی کبھی ہماری کوششوں سے بھی وہ رنگ نہیں آتا. پہلے دور میں لوگ مہندی لگاتے تھے اور پھر پورا رات رکھتے تھے اور کیا کچھ کرتے تھے، پھر بھی کبھی اورنج کلر آ جائے، کبھی سرخ آ جائے، کبھی اچھا آ جائے. آج کے دور میں لوگوں نے جھٹ پٹ فٹافٹ مہندی کے رنگ لانے کی کوششیں کی ہیں نا، تو جو رنگ لانا ہوتا ہے نا، دعائیں ایک دم رنگ لے آتی ہیں. انسان کبھی کبھی اپنی کوششوں کے ساتھ اتنا آگے نہیں پہنچ پا رہا ہوتا کیونکہ بیچ میں اور بھی بڑی رکاوٹیں ہوتی ہیں. ٹھیک ہے، اللہ ہر ایک کی کوشش کے مطابق تو اس کو دیتا ہی ہے، لیکن اس کے برعکس اگر آپ دیکھیں کہ دعا لگ جائے تو دعا پر بن جاتی ہے. اچھے کام کرنے والے، نیکیوں میں بھاگ دوڑ کرنے والے دعائیں لیتے ہیں. عبد الرحمن بن عوف نے نبی صلی اللہ علیہ وسلم کے سامنے ایک وقت آیا تھا کہ اپنا مال پیش کر دیا، کیونکہ جس چیز کی ضرورت ہوتی تھی نا یہ وہ دیتے تھے. جب مال کی ضرورت ہوتی تھی تو مال دیتے تھے، جب وقت کی ضرورت ہوتی تھی تو وقت دیتے تھے، جب سکلز کی ضرورت ہوتی تھی تو سکلز دیتے تھے. تو اللہ کے نبی نے خوش ہو کر ان سے کہا کہ جو مال تو نے راہ خدا میں خرچ کیا اس میں اللہ تعالیٰ برکت عطا کرے. سوچئے ذرا، کچھ دیا ہوگا نا تو جو دے دیے نا اس میں تجھے برکت دے، اور جو مال اپنے پاس رکھا اس میں بھی برکت عنایت کرے. اللہ اکبر کبیرہ. یہ دعائے رسول عبد الرحمن بن عوف کے حق میں ایسی قبول ہوئی، ساری زندگی دینے کے ایج پہ رہے، گیونگ اینڈ پہ تھے، اور اس کے باوجود کبھی فقیر نہ ہوئے، کبھی غریب نہ ہوئے. حتیٰ کہ جب دنیا سے گئے تو اس وقت بھی ان کے پاس اتنا سونا تھا کہ کلہاڑوں سے کاٹ کاٹ کر وہ سونا بانٹا گیا تھا. تو یاد رکھیے، دعائیں دیجئے، دعائیں لیجئے. دعا ہی ہے وہ چیز جس کو آج ہم پیچھے کر کے اپنی کوششوں کے ساتھ جو چیزیں لینا بھی چاہتے ہیں ایک خاص حد سے زیادہ نہیں ملتا. آئیے دیکھتے ہیں ان کی اور خوبیاں. بہت ساری خوبیاں ان کے اندر. مثلا ان 8 خوش نصیب صحابہ کرام میں سے ہیں جنہیں سب سے پہلے اسلام قبول کرنے کا شرف حاصل ہوا. تو عبد الرحمن بن عوف عشرہ مبشرہ میں سے بھی ہیں. ان 10 جلیل القدر صحابہ کرام میں سے ہیں جنہیں دنیا میں جنت کی بشارت دی گئی. 1, 2, 3 کر دیں گے تو ان کی خوبیاں ان کے خصائص آپ کو دکھ جائیں گے. یعنی پہلے اسلام قبول کرنے والے 8 لوگوں میں سے ایک عبد الرحمن بن عوف, 10 لوگ جن کو عشرہ مبشرہ کہا جاتا ہے جنت کی خوشخبریاں جنہوں نے پائیں ان میں سے ایک عبد الرحمن بن عوف. پھر آگے لکھیے, ان 6 ذی شان صحابہ کرام رضی اللہ عنہم میں سے ہیں جنہیں فاروق اعظم کے بعد خلیفہ منتخب کرنے کے لیے مقرر کیا گیا تھا. سبحان اللہ. دیکھیے آج کہتے ہیں نا ٹاپ 10s, ٹاپ 8, ٹاپ 6, یہ بات ہے. ادھر جب کسی نے کوئی کام کیا ہوتا ہے, کوئی خوبی کی ہوتی ہے نا اس کے اندر, تو اللہ تعالیٰ پھر اس کو ضائع نہیں کرتا. آج دنیا ایڑیاں اچھال کرنا اوپر قد بڑھانا چاہتی ہے, اپنے آپ کو آگاہ کرتی ہیں ایسے ہے ویسا ہے یہ ہے وہ ہے. بالکل اسی طرح سے جن کو نیکیاں کرنے کا شوق لگ جاتا ہے نا, وہ پیچھے نہیں ہٹتے. وہ یہ نہیں کہتے میڈیوکرز, ہم بیچ بیچ کے بین بین, چلو نا کچھ تو کرتے ہیں, چلو نا جو بھی ہوا شکر کیجئے. نہیں, وہ کہتے ہیں ہمیں پوزیشن چاہیے. یعنی آپ یہ لکھ لیجئے کہ کچھ اسٹوڈنٹ صرف پاس ہونے کو گول بناتے ہیں, پاسنگ مارکس 100 میں سے 80, 60, 40 جو بھی وہاں کا اسکیل ہے. اور کچھ لوگ ہیں وہ کہتے ہیں نہیں پوزیشن کم ہو گئی. کچھ لوگ سیکنڈ آنے پہ ایسے روتے ہیں جیسے کوئی فیل ہونے پہ بھی نہ روئے. کیوں؟ کیونکہ پچھلی دفعہ فرسٹ آئے تھے. تو لکھیے, ایک احساس حاصل کرنا بھی مشکل ہے لیکن اس کو باقی رکھنا یہ بہت مشکل ہے. جیسے انگلش میں کہتے ہیں برف کا گولا جو ہوتا ہے نا آئس, جب سنو یہاں ہوتی ہے تو آپ بھی اس کو ایکسپیرئنس کریں, اٹس ویری ایزی ٹو میک سنو بال. پکڑے آپ برف کو تلے, بچے بھی بناتے ہیں, آپ دیکھتے ہیں سنو مین بناتے ہیں کیا بناتے ہیں, بٹ اٹس ویری ہارڈ ٹو کیپ. جب باہر -10, 20 ہو تو آپ برف کا وہ گولا ایک 10 سیکنڈ سے زیادہ اپنے ہاتھ میں نہیں رکھ سکتے. دیٹ از ہارڈ. اسی طرح کہتے ہیں کہ ایٹم بوم بنانا کوئی بڑی بات نہیں ہے, پر بنانے کے بعد اس کو رکھنا کدھر ہے, اس کی کیئر کتنی ہے, وہ اتنی مشکل ہے کہ اپنے ہی ملک میں چل جائے, دشمنوں میں تو نہیں جا کے رکھیں گے نا, ورنہ سارے بنا چکے ہوتے ابھی تک. تو زندگی میں لکھیے, آنر بنانا, عزت بنانا, مقام بنانا, دعائیں لینے کی جگہ بن گئی آپ کے لیے, یہ اتنی بڑی دولت ہے. بندہ جاتا ہے اس کا تصور بھی نکل جاتا ہے آہستہ آہستہ. ہمارے یہاں کہتے ہیں آج مرے کل دوسرا دن, آنکھ اوجھل پہاڑ اوجھل. تو اگر اللہ نے آپ کو کسی نیکی کے لیے چنا ہوا ہے نا, تو سر ڈال کے نا بیٹھے رہیں, ذرا سے ہلیں گے نا وہ جیسے دانت بھی جب نکل جاتا ہے نا تو اس کی جگہ دوسرے دو دانت جو ہے نا وہ جگہ ٹیڑھی میڑھی کر کے بڑھا لیتے ہیں, مسوڑے ہی اگ جاتے ہیں. تو ان لوگوں نے نیکیاں کی نمبر ایک, پھر اس کو کیپ کیا. حضرت عمر فاروق رضی اللہ عنہ کی جب شہادت ہوئی تھی بالکل ہی اچانک, اور اس وقت پہ یہ سوال تھا کہ کس کو بھیجا آگے کیا جائے, تو 6 لوگوں میں سے ایک حضرت عبد الرحمن بن عوف تھے. اگلا ان کا مقام دیکھیے, ان جیت علماء صحابہ میں سے ایک جسے رسول اقدس صلی اللہ علیہ وسلم کی حیات طیبہ میں فتویٰ جاری کرنے کی اجازت تھی. جی آج تو خواتین بھی فتوے دے رہی ہوتی ہیں, اور پیر صاحب کی بیگم بھی فتویٰ دے دیتی ہیں, اور قاری صاحب بھی فتویٰ دے دیتے ہیں, حافظ صاحب سے بھی لوگ فتوے مانگ لیتے ہیں. اتنا سستا نہیں تھا علم پہلے, بہت زیادہ فہم ہونا علم نہیں ہوتا, علم سے نہیں فتویٰ چلتا, علم کے ساتھ تقویٰ اور پھر اس کے بعد حلم اور حکمت. کیا کچھ خوبیاں دیکھ کر اجازت ملتی تھی کسی کو فتویٰ دینے کی, اور یہ ان میں سے ایک تھے. یعنی آپ یہ لکھ لیں کہ اگر فتویٰ دینے کی ان کو اجازت دی گئی نا, تو دیٹ مین ان میں حلم بھی تھا, علم بھی تھا, تقویٰ بھی تھا, ورا بھی تھا, حکمت بھی تھی. خدا خوفی تو ان سب کی بنیاد ہے. تھوڑا سا ان کے بچپن اور ان کے آغاز زندگی کے بارے میں دیکھتے ہیں. زمانۂ جاہلیت میں ان کا نام عبد عمر تھا, عمر جیسے عمر کے بعد واو لگی ہو. اردو میں تو ہم پڑھ دیتے ہیں نا عمرو یار کی کہانیاں, تو یہ عمرو نہیں ہوتا, عمر, عمر وا اینڈ پہ آئے گا, ٹھیک ہے, یعنی زبر کھڑی ہو گئی اس کے اندر. تو کیا پتا چلا کہ ان کا اپنا نام کیا تھا, عمر, عمرو کی بجائے عمر, ٹھیک ہے. اب آپ دیکھیے کہ عبد عمر کیوں تھا, ہو سکتا ہے کہ ان کا کوئی بت ہو. عبد کا لفظ ہم عموماً ڈالتے ہیں نا اللہ کے نام کے ساتھ, عبد الرحمن, تو رحمان لفظ کی جگہ یہاں عمر کا لفظ ہے, جس سے پتہ چلتا ہے کہ کوئی نہ کوئی اس کی وجہ ہوگی جو اس دور میں لوگ یہ نام رکھتے تھے. और इसी तरह से एक बात और भी याद रखिए कि नाम का शख्सियत पे बड़ा असर होता है। पर्सनालिटी के अंदर नाम बहुत अहम होता है। अकायद खुलते ही नामों से हैं। लोग इतने अजीबोगरीब नाम रखते हैं बाज़ औक़ात कि समझ ही नहीं आती कि इन्होंने रखा क्या है और सोच के क्या रखा है, क्या इनको इससे मिलने वाला था और कैसे इन्होंने ये नाम रख दिया। आप किसी भी सहाबी के बारे में जानेंगे ना तो आप देखेंगे कि उनके नाम पहले बहुत मुख्तलिफ थे, सरासर मुशरिकाना नाम होते थे। इस्लाम का सबसे बड़ा एक तोहफा जो उनको मिला, उनकी पहचान ठीक हो गई, उनके नाम ठीक हो गए। आज भी आप देखिए कि उम्मत मुसलमान होने के बावजूद नाम रखने के वक्त पे इतने अजीबो गरीब नाम बाज़ दफ़ा लोग रखते हैं सिर्फ इसलिए कि छोटा नाम, नया नाम, यूनिक नाम, किसी ड्रामे में हिट नाम, किसी अदाकारा का नाम, किसी गुलुकारा का नाम। ट्रेंड्स दिखते हैं, आप किसी भी उम्र के लोगों को देखें ना तो उस एज के लोगों के मोस्टली जो नाम है ना वो उस दौर की कोई मारूफ पर्सनैलिटी के नामों पे होता है। तो बहरहाल इनका नाम क्या था, अब्द अमर, अब्द गुलाम। अब इस पे बहुत सारी बातें हो सकती हैं लेकिन अभी सिर्फ इतनी ही बात पे आगे चल जाए तो नाम इनका अब्द अमर था। तो फिर जाहिर है कि जो इनके अकायद थे उसमें भी ज़ोफ़ होगा। और यहाँ एक छोटी सी बात समझ के रखिएगा और वो क्या कि इस्लाम से पहले मक्का और मदीना यानी अरब कह लीजिए वो ईसाइत और नसरानियत पे भी नहीं थे क्योंकि वहाँ दीन नहीं पहुँचे हुए थे। उस वक़्त जो लोग थे वो मुशरिकाना और शिरकिया कामों पे आ चुके थे। तो अब्द अमर था, जब इस्लाम कबूल किया तो रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम ने इनका नाम अब्दुर्रहमान रखा, जो बाद में अब्दुर्रहमान बिन औफ के नाम से मारूफ हुए। औफ कौन होंगे फिर, इनके वालिद का नाम था। अल्लाह ताला इनसे राज़ी हुआ और ये अपने रब से राज़ी, रदी अल्लाह अन्हुम व रदुअन। और अब्दुर्रहमान कितना प्यारा लगता है लफ्ज़, अल्लाह के नामों में से पसंदीदा नामों में से दो नाम है। हदीस में आता है कि अल्लाह ताला को पसंदीदा नाम अब्दुल्ला और अब्दुर्रहमान। तो रहमान लफ्ज़ को खाली रखने के बजाय किसी का भी है तो उसको अब्दुर रखिए, क्योंकि रहीम और रहमान ये एग्जेजुरेशन के सीखे हैं, ये खाली नहीं रखने चाहिए। तो बच्चों को पुकारेंगे ना जब अब्दुर्रहमान तो उनको और भी अच्छा लगेगा। थोड़ा सा इनका इस्लाम से कबूलियत के पहले का दौर और वो दौर जब इनकी ज़िंदगी में इस्लाम आया। हज़रत अब्दुर्रहमान बिन औफ रज़ी अल्लाह अन्हु ने रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम के दार अरकम में बैठकर तालीम व तरबियत का आगाज़ करने से पहले और सिद्दीक अकबर रज़ी अल्लाह अन्हु के इस्लाम कबूल करने के दो रोज़ बाद इस्लाम कबूल किया। ये नोट कीजिएगा, सबसे पहले किसने किया, अबू बकर सिद्दीक, तो उनके कितने दिन बाद, दो दिन बाद। कुछ लोग बात सुन के फौरन लब्बैक, जैसे आज फॉर्म देखा रजिस्ट्रेशन करा दी, कुछ सोचों में पड़ जाते हैं। तो जो पहले पहले लोग होते हैं ना उनकी बड़ी इज्जत होती है, बड़ी कदर होती है। हमेशा नंबर वन पे रहना सीखिए। अच्छा सब देख ले फिर जो रह जाएगा वो मैं कर लूंगी, नहीं, मैं पहले। जब हाथ खड़ा हो तो आपका हाथ खड़ा हो, फिर फायदा होगा इंशाअल्लाह ताला। और आप देखिए इससे पहले अल्लाह के नबी ने कोई तालीम और तरबियत की क्लासेस नहीं ली थी कि ये सुनकर मोटिवेट हुए, नहीं, ये जो अंदर से निकलती है ना अर्ज, ये कुछ लोगों को बहुत आगे ले जाती है। और मैं अपनी जिंदगी में कई लोगों को ऐसे मिली हूँ और जानती हूँ, खुद उठता है ना उनके अंदर से, वही एंड तक चलते हैं। दूसरों के कहने सुनने पर, दोस्तों ने बुलाया, उसने कहा उधर जाओ आ जाओ, ज्यादा देर नहीं लोग चलते, इल्ला ये कि फिर आने के बाद टेस्ट डिवेलप हो जाए। पौधा वही खड़ा रहता है जो अपनी जड़ों पर हो। दूसरा सहारा दे भी देगा ना तो सहारा गिरा तो आप भी गिरे, दोस्त आना छोड़ेगी आप भी आना छोड़ देंगे। इसीलिए जो क्लासेस मैम मैंने कहती हूँ खुद आइए, चाहे बस पे आए, पैदल आए, गाड़ी पे, खुद आइए, फुलां के साथ आ जाया करूंगी। अब आज क्या हुआ, वो नहीं आ रही, आज लेट किया क्योंकि वो लेट है, आज उनका अपॉइंटमेंट है तो मैं कैसे करूँ, क्या फायदा। आपने स्कूल बच्चों को ऐसे पढ़ाए हैं, आपके मियाँ ऐसी जॉब करते हैं, कोई राइड मिलेगी तो जॉब कर लिया करूंगा, नहीं मिलेगी तो मैं नहीं जाऊँगा, तो फिर घर बैठेंगे आप। तो जिंदगी में याद रखिए अपनी नेकियां किसी के सर न चढ़ाएं और अपनी नेकी को गुनाह न बनाएं। कभी कभी नेकी गुनाह बन जाती है। ये छोटी छोटी कुर्बानियां ही तो दिखाती हैं कि आप अपने मकसद में कितने सच्चे हैं। और जब कभी क्राइटेरियन आए ना कि करूं क्या, ये साहबा को देख लिया करें, किसके हाथ में क्या था, कौन कैसे, आपने साहबा में से पीछे पड़ा ना किस तरीके से अब्दुल्ला बिन जहश, मेरे तो दिल दिमाग से उनका वो सवाल जवाब ही नहीं जाता कि अब्दुल्ला बिन जहश को अपने घर की फिक्र ही कोई नहीं है। अब्दुल्ला बिन जहश तो ऐसे हैं, آج ہم کہتے ہیں, ہم کہتے لو نعوذ باللہ, آج کی زبان میں کوئی مرد ہم کہتے چھوڑو گھر کی فکر ہی کوئی نہیں ہے, اس کو کمانے کی فکر نہیں, یہ اللہ کے نبی کے پیچھے پھر رہا ہے. وہ وقت جس وقت دعائیں ملتی ہیں, عموماً اس وقت کچھ لوگ ہمت ہار کے پیچھے ہو چکے ہوتے ہیں. سب کے بیچ میں بندہ سب کے سامنے ہوتا ہے, کبھی کبھی جب تھوڑے لوگ ہوتے ہیں نا تو اس میں زیادہ بندہ اپنی جگہ بنا لیتا ہے, تو کبھی کہیں کم لوگ ہو نا تو اللہ نے آپ کو موقع دیا ہوا ہے کہ پھر آپ اس وقت ابو بکر اور عبد الرحمن کی طرح پہل کر لیجئے. اسلام کی راہ میں وہ مصیبتیں برداشت کی جو صفے اول کے مسلمانوں نے جھیلی تھی, لیکن آپ نے کمال صبر و تحمل سے کام لیا. ابھی آپ ان کی مصیبتوں کو دیکھیں گے نا تو پھر یہ کوئی مصیبت نہیں تھی کہ ماسی نہیں آئی, اور یہ کوئی مصیبت نہیں تھی کہ ذرا چھینکیں آنے لگ گئی تھی, سر میں درد بڑا تھا. میں تو پورے صحابہ کے قصے کھنگال کھنگال کے بھی پڑھتی ہوں, مجھے تو نہیں کہیں دیکھتا. جو آج ہمارے عذر ہیں نا موسٹ آف دا ٹائم, اور بڑے گوشنت ہیں, بڑے لوگوں نے اس کو ایکسیپٹ کیا ہوا ہے کہ جی چھینکیں آ رہی ہیں تو وہ کیسے آئے, کھانسی آ گئی تو کیا, اب تو کرونا چلا بھی جائے گا نا تو کسی نے جانے دینا اس کو, اللہ کی بنا سر میں درد گھر بیٹھ جو نہیں پتا نہیں کرونا ہی نہ ہو. بھائی ویکسین تو لگا لی ہے, نہیں ویکسین تو لگا دی لیکن پھر بھی ہو سکتا, ماشاء اللہ لا حول ولا قوت الا بالله. یہ ڈاکٹر بیٹھی ہیں ان کو بتا ہوگا کہ ویکسین لگانے کے بعد بھی ہو جاتا ہے کہ نہیں ہوتا, تو وہ فائدہ کیا لگوانے کا, سوچنے کی بات ہے. دیکھا نا, اللہ کرے کہ اسی طرح کوئی ویکسین بن جائے غیبتوں سے بچانے والی, چغلیوں سے, بے پردگی سے, بے حیائی سے. یہ بچ جائیں گے نا تو باقی بھی بچ جائیں گے انشاءاللہ. اب ان کا ذرا علمی سفر دیکھیے گا کیسے کیا. اب راہ حق کو صداقت میں ثابت قدم رہے, یعنی مشکلات نے ان کے قدم نہیں ڈگمگائے. آپ نے دین کی حفاظت کے لیے صف اول کے مسلمانوں کے ہمراہ حبشہ کی طرف ہجرت کا سفر اختیار کیا. یہ بہت مشکل ہوتا ہے. آپ کو پتا ہے کہ عبد الرحمن بہت امیر تھے نا, ابھی آگے آپ ان کی زندگی کا سفر دیکھیں گے. پیسے والوں کے لیے دین کے لیے قربانی دینا اس سے کئی گنا مشکل ہے جتنا کوئی غریب غربا دے لے. ان کے رستے میں ہے ہی کوئی نہیں جو چھوڑے, چلو بھائی یہاں بھی غریب ہی ہیں وہاں بھی چلتے ہیں. اللہ کے نبی کا وہ واقعہ یاد آ گیا نا کہ میری تمہاری مثال ایسے ہے کہ کچھ لوگ صحرا میں تھے, نہ پانی نہ کچھ, جو خانہ بدوشوں کی زندگی ہوتی ہے. اتنے میں گھڑ سوار آیا اور اس نے آ کر کہا کہ دیکھو میں فلاں جگہ سے آیا ہوں, وہاں پانی بھی ہے, ہوا بھی ہے, سایہ بھی ہے, تو چلو میرے پیچھے چلو میں تمہیں ادھر لے جاؤں. تو لوگ جو بےچارے پہلے جینے سے بیزار تھے انہوں نے کہا کہ چلو مرنا تو ادھر بھی ہے تو اس کی بات سن لیتے ہیں, سب چل پڑے. جب واقعی ادھر گئے تو وہاں باغ تھا, باغ بھی تھا, پانی بھی تھا, سایہ بھی تھا, جو بھی ضروریات زندگی تھی وہ وہاں جب بس گئے, خوش ہو گئے. کچھ عرصہ گزر گیا اور وہاں وہ آسودگی سے جینے لگے, تو ایک دن پھر وہی شخص آیا اور اس نے کہا کہ بات سنو, میں ایک اور جگہ دیکھ کر آیا ہوں, اس کے مقابلے میں یہ جگہ تو کچھ بھی نہیں ہے, وہاں تو یہ اور وہ اور یہ اور وہ ہے. چلو اب یہاں امتحان شروع ہو گیا. پہلی دفعہ کسی نے سوچا بھی نہیں کیونکہ پاس کچھ نہیں تھا. اب کچھ نے کہا چپ کر کے بیٹھے رہو, کیا پتہ دھوکے سے میں پھر نہ کہیں غلط جگہ پہ لے کے مار دے اور یہ وہ, بھائی ہمیں اتنا ہی بہت ہے, ہم اتنے پہ راضی ہیں. دوسری قسم کے لوگوں نے کہا کہ دیکھو اللہ کے بندو, تم کہاں پڑے ہوئے تھے, اس نے تمہیں یہاں بلا دیا, اس کا وعدہ سچا تھا نا, تو جب اس کا پہلا وعدہ سچا تھا تو اگلا بھی سچا ہوگا. وہ ساتھ چل پڑے. جو ساتھ چل پڑے انہوں نے وہاں جو دیکھا وہ تو کسی آنکھ نے نہ دیکھا نہ سنا, اور وہ پہلے والے تھوڑے عرصے بعد یہی مر کھپ گئے. فرمایا وہ صحرا میں جو بستی قوم ہے وہ قریش تم تھے, گھوڑ سوار میں تھا, اللہ نے نبی صلی اللہ علیہ وسلم کو جس عرب میں بھیجا وہ بیابو گیا تھا, غیر عزیز اور ان کا لفظ ہے قرآن میں, نہ کھیتی نہ گھاس نہ بھوس. پھر میں نے اسلام کی دعوت دی تو یہ لوگ عبد الرحمن جیسے اور ابو بکر جیسے اور اس کے بعد والے صحابہ کرام چل پڑے. ان کو یقین تھا کہ یہ کہہ رہے تو چلتے ہیں. اب جب آئے تو مسلمانوں کو دنیا مل گئی, وقت کے ساتھ مسلمانوں کو بہت دنیا ملی. اور جو دوبارہ آیا وہ شخص وہ میں تھا جو تمہیں آخرت کی خبریں دے رہا تھا. یہاں آ کے میری امت پھر دو حصوں میں بٹ گئی, کچھ ردیت بالحیات دنیا کی مثال بن گیا. آپ کہہ لیں کہ نہیں ہمیں دنیا ہی چاہیے, اسلام پہ آئے نا آپ کی بات مانیں گے اللہ کے نبی, ہمیں بس دنیا کی عزت چاہیے. اور کچھ نے کہا چلو پھر آخرت پاتے ہیں. تو عبد الرحمن اس آخری گروہ میں سے تھے کہ جن کو اللہ کے نبی کے آخرت کے وعدوں پہ بھی یقین تھا. جب کفار کی جانب سے پہنچنے والی تکلیف کی کوئی انتہا نہ رہی تو اللہ تعالیٰ نے رسول اقدس صلی اللہ علیہ وسلم اور آپ کے جانصار صحابہ رضی اللہ عنہ کو مدینہ طیبہ ہجرت کر جانے کی اجازت دی. تو یہ عالی مقام مہاجر صحابہ رضی اللہ عنہم میں سر فہرست ہے. جو سوئے مدینہ دیوانہ وار چلے. جب رسول اقدس نے مہاجرین اور انصار کے درمیان بھائی چارے کی فضا قائم کی تو عبد الرحمن بن عوف اور سعد بن ربیع کے مابین رشتہ اخوت قائم ہوا. یہ نوٹ کیجیے, یعنی ان کے بھائی کون تھے, جس کو آپ کہتے ہیں اخوانی بھائی کون تھے, سعد بن ربیع تھے. اور یہ بھی بڑا اللہ کے نبی کا خوبصورت ریزولوشن تھا جو آپ نے اتنے بڑے مسئلے کو حل کرنے کے لیے پیش کیا. حضرت سعد بن ربیع نے اپنے دینی بھائی حضرت عبد الرحمن بن عوف سے کہا کہ اے بھائی جان, میں اہل مدینہ میں سب سے زیادہ مالدار ہوں, میرے دو باغ ہیں اور دو بیویاں, ان میں سے جو باغ آپ کو پسند ہے میں اسے آپ کے نام ہبہ کر دیتا ہوں اور ایک بیوی کو طلاق دے دیتا ہوں تاکہ آپ اس سے شادی کر کے اپنا گھر بسا لیں. پہلے تو دیکھیے کہ وہ بھائیوں کے دل کیسے تھے. آج ایسے لوگ کہیں کسی ملک میں آ بھی جائیں نا تو اس کو مہاجر کہہ کے گلٹی کانشیس کرتے ہیں. جب ایک وقت آیا تھا کہ افغانستان سے مہاجرین آئے تھے ہجرت کر کے, جب رشیا اور افغانستان کی جنگ تھی, تو ہمارے اپنے ملکوں میں سڑکوں پہ اور گلیوں کونوں میں یہ لوگ بےچارے ڈوٹتے اور لوگوں کی زبانوں پہ تھا کہ یہ کہ ہمارے ملک میں آ گئے, پہلے ادھر جابیں نہیں تھے, اب ان کو دے. یعنی اسلام پیچھے رہ گیا اور ملکی گروہی باتیں سامنے آ گئی. انہوں نے ایسا نہیں کیا, دو باغوں میں سے ایک باغ آپ لے لیں. یہ نہیں کہا کہ ایک باغ کے مالٹے توڑ کر آپ کے دوں گا, اپنے بچوں کو چپ کر کے کھلا لے. دل کتنے بڑے تھے, اور دو بیویوں میں سے ایک کو طلاق کیوں دے رہے تھے, یہ بھی ایک سوال لکھی. اس لیے کہ اسلام والی عورتیں ہی تھوڑی تھی, یعنی مسلمان عورت تھوڑی تھی, مسلمان نہیں تھی تو ان کے اصل دو تھیں. اور دو کیا, اسلام سے پہلے تو لوگ دس دس شادیاں بھی کرتے تھے. یہ اسلام کا کلچر نہیں ہے شادی کا کہ بہت ساری شادیاں ہوں, یہ اسلام سے پہلے کا کلچر تھا. تو ان کا خیال دیتا کہ یہ تو وہی بات ہے کہ ایک بندہ اپنی ضرورت سے زائد چیز رکھے اور دوسرے کی ضرورت بھی پوری نہ ہو. اس سے پتہ چلتا ہے کہ انہوں نے ان کی صرف پیٹ کی بھوک اور جسمانی ضروریات کو نہیں سامنے رکھا, ان کی نفسانی ضروریات کا بھی خیال رکھا. اور آج یہ نفسانی خواہشات دوسرے کی پوری کرنا اسلام کے نام پہ, یہ بہت کم ہے. آج ہم کچھ لوگوں کو غریب غربا سمجھ کے روٹی بھی دے دیتے, فروٹ بھی دیتے, پر عزت نہیں دیتے. یہ جو بات ہے نا کہ آپ میری ایک بیوی سے شادی کر لیں, یہ کسی کو عزت دینا ہے, آنر دینا ہے. اور یہ بھی نہیں کہا کہ جس سے میری کوئی لڑائی ہے کوئی انبن ہے, بلکہ ایک صحابی نے تو دوسرے سے کہا کہ آپ دیکھ لیں, آپ کو جس عورت سے شادی کی خواہش ہے میں اس کو طلاق دیتا ہوں. اور اس وقت کبھی پردے اور حجاب کی آیتیں بھی نہیں تھیں آئیں. شروع دور کی بات ہے مدینہ کے, کتنا بڑا دل تھا ان کا. یہ نہیں کہا یہ لڑاکی بڑی ہے کہ اس کو چھوڑتا ہوں تم لے لو, تمہیں پتہ لگ جائے گا کیا ہوتی ہے بیوی, ایسا نہیں تھا. اب جواب سنیے, جب آفر کرنے والوں کا دل اتنا بڑا ہے تو جن کو آفر دی جا رہی ہے وہ بھی کوئی چھوٹے دل کے مالک نہیں تھے. حضرت عبد الرحمن بن عوف نے کہا, اللہ تعالیٰ آپ کے اہل و عیال اور مال میں برکت عطا فرمائے, آپ مجھے منڈی کا پتہ بتا دیں, یعنی مارکیٹ بازار, میں وہاں محنت کر کے کماؤں گا. حضرت عبد الرحمن بن عوف رضی اللہ عنہ نے مدینہ طیبہ کی منڈی میں تجارت کا پیشہ اپنایا, اور اس کاروبار میں اللہ تعالیٰ نے اتنی برکت عطا فرمائی کہ تھوڑے ہی عرصے میں اچھی خاصی رقم جمع ہو گئی. یہ سوچیے, اب مجھے یہاں آ کے ہمیشہ وہ حدیث یاد آتی ہے اللہ کے نبی کی کہ جو ہاتھ پھیلائے گا نا پھر وہ مانگتا ہی رہ جائے گا, اور جس نے عزت کا بھرم رکھا اپنے آپ کو بچا لیا اللہ اس کو بچائے گا. ایک روز رسول اقدس صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے, آپ سے عطر کی مہک آ رہی تھی. رسول اقدس صلی اللہ علیہ وسلم نے خوش طبعی سے فرمایا, عبد الرحمن یہ کیا؟ با ادب بولے, حضور میں نے شادی کر لی ہے. آپ نے پوچھا, بیوی کو کتنا مہر دیا ہے؟ عرض کی, سونے کی ایک ڈلی. آپ نے فرمایا, ولیمہ کرو, خواہ ایک بکری ذبح کرو, اللہ تعالیٰ آپ کے مال و دولت میں برکت عطا فرمائے. اولم بشاتن, ولیمہ کیجئے چاہے ایک بکری کا ہو. عبد الرحمن رضی اللہ عنہ فرمانے لگے, اس جملے کو ہائی لائٹ کیجئے گا, جب آپ اللہ کے رستے میں کچھ چھوڑتے ہیں نا, کبھی مال چھوڑنا پڑتا ہے, کبھی کوئی عہدہ چھوڑنا پڑتا ہے, کبھی کوئی جاب چھوڑنی پڑتی ہے, کبھی کوئی سٹیٹس چھوڑنا پڑتا ہے, کوئی رشتہ چھوڑنا پڑتا ہے, یہ تو وقت اور حالات پہ ڈیپینڈ کرتا ہے. ان کا جملہ لکھ کر رکھ لیجئے, یہ 100% سچا ہے. کہتے ہیں, دنیا مجھ پر فریفتہ ہے, میں کوئی پتھر بھی اٹھاتا ہوں تو اس کے نیچے سے سونا اور چاندی ہاتھ لگتا ہے. سمجھ رہے, فریفتہ دل دینا, یعنی اللہ نے ہجرت کے بعد مجھے اتنی دنیا دے دی ہے کہ مٹی کو ہاتھ لگاتا ہوں تو سونا بن جاتی. اور یہ اللہ کے وعدے صرف عبد الرحمن کے ساتھ نہیں ہے, جس نے اللہ کے لیے کچھ چھوڑا جا کے اس سے تو پوچھئے, اللہ سے زیادہ قدردان کوئی نہیں. سورۃ النساء میں ہم پڑھتے ہیں, وَمَن يُهَاجِر فِي سَبِيلِ اللَّهِ يَجِدْ فِيهِ مُرَاغَمًا كَثِيرًا. بسا جو اللہ کے رستے میں ہجرت کرتا ہے, کوئی چیز چھوڑتا ہے, اللہ اس کو وہ دیتا ہے, مراغمن وسطے دیتا ہے. اس کو تو ایک بڑا ٹاپک الگ, اس کو تو چھیڑے بھی نہ اس وقت, کیونکہ آج ہم اسی سے ڈرتے ہیں. जहां हम मजबूरी का नाम लेके बैठे होते हैं ना, उसके आगे हिजरत का एक मुकाम पड़ा होता है। जहां हम मजबूर बनकर पीछे हो चुके होते हैं, वहां आ गया साबिकून अव्वलून बन के जन्नत के आला दर्जे पाने का मुकाम होता है। हम असहाबुल जमीन होने पर राजी हो चुके होते हैं, अल्लाह कहता है एक जस तौर लगा लो तो तुम फिरदौस में पहुंच जाओगे। और इंसानों में से अक्सरियत की कमजोरी क्या है कि मंजिल से बिल्कुल चार हाथ पीछे होते हैं अभी और थक के छोड़ देते हैं। कितना रोना है उस पर। अब देखिए कि किसी मजबूरी में कोई यहां से जा रहा है अमेरिका और 9 घंटे की फ्लाइट तक बैठा रहे और आखिरी 1 घंटा रह दे तो कि मुझे इधर उतार दो, मैं छलांग मारूंगा, मैं गिर जाऊंगा, मैं पड़ जाऊंगा, और उसके लिए इमरजेंसी लैंडिंग करनी पड़े तो किधर सहरा में उतरेगा। ये चीजें इसलिए हम सुन रहे हैं। आजमा कर देखे, जिसको आप कहते हैं ना आजमाइश शर्त है। कभी आप किसी जगह जाते हैं, मसलन ये हमारा स्कूल ले लीजिए, इसकी बड़ी अच्छी मुझे मिसाल लगती है ये। आप लोगों को कहते हैं ये E6 पे है, E6 है, हाईवे 6 में अमेरिका का हमारा पहला स्कूल वहां था, वो हाईवे 6 थी, ये E6 है। बहरहाल अब कोई आता है देखता है, वो उसको दूर से ये पीछे बाहर से अगर पड़ेगा तो बाहर इसके साइन बोर्ड भी दिखेगा। अब ये दिख रहा है, अंदर आने का रास्ता नहीं पता। ये तब आपको पता है ना कि अंदर आने के लिए आप कैसे पेट्रोल पंप से घूमकर बैक से आते हैं। नया बंदा घूमता रहेगा, उसको ये रास्ता नहीं आएगा, हो सकता है वापस चला जाए। शुरू में ऐसा हुआ एक आध बाप, तो लोगों को पता है क्योंकि हमें खुद नहीं था पता ये रास्ता अंदर कैसे आने का। थोड़ा सा ट्रिकी सा रास्ता बन जाता है ना, है रोड पे लेकिन एंट्रेंस जो है वो अंदर आने के लिए मुश्किल है। अब कोई आए मोस से, द्रमन से, बैरम से, किसी और जगह से, और सिर्फ ये रोड से इधर उधर घूम घाम के चला जाए और बाद में उसको पता चले कि सिर्फ विद इन 10-20 सेकेंड आप घूम के अंदर आते तो इसकी एंट्रेंस थी। कितना रोना आता। अक्सर लोगों के साथ अल्लाह के रस्तों में ये होगा और हो रहा है। फिर हम थक चुके होते हैं, हाय कैसे बस, अब और कितना हम ही करें, कब तक करें। सिर्फ मैं, वो एक बच्ची की बात याद आती है, तो वो मेडिकल में थी तो घर में बूढ़ी दादी भी थी, वो देख रही थी ये बच्ची डॉक्टर बन रही है। पहले जब बच्चों को दाखिला मिलता है तो दादी दादे बड़े खुश होते हैं, पोतों को खुशियां लिए, अच्छा डॉक्टर बनोगी। तो वो कुछ अरसे के बाद कहती थी तू बनी नहीं, तुम डॉक्टर नहीं बनी। फिर अगले साल आती, वो दादो दादो मैं अभी अगले साल में आई हूँ। फिर 2-3 साल तुम डॉक्टर नहीं बनी। दादी होती तो उसको तीसरे साल में घर बैठा लेती कि बैठ जाओ आराम से, कोई नहीं बनना तुमने, तो वो बन तो ना ना जाती। हमेशा अल्लाह से ये कहा करे कि अल्लाह मुझे मंजिल तक पहुँचाना। हमारे दीन ने Day 1 पे आपको डेस्टिनेशन को फोकस करके काम करना सिखाया, वो कहा है इहदिनस सिरातल मुस्तकीम। दिन में 17 बार जो कौम इहदिनस सिरातल मुस्तकीम की दुआ मांगे, फिर वो मंजिल का तयन किए बगैर काम करे, आके करना क्या है, कब खत्म करने का, इसके बगैर तो आप बैठे। अब मैं अब ये शुरू कर बैठी हूँ, मुझे पता ही नहीं है मेरे पास एंडिंग टाइम क्या है। बस मैंने आपको 1 बजे शुरू करना, मेरा अहले बैत अब्दुर्रहमान बिन औफ आपको 4 घंटे में पढ़ाऊं। लेकिन आप देखते होंगे कि जो ही वक्त कम होता है तो मुझे फीलिंग आने लग जाती है कि मैंने इसको इस 1 घंटे में पूरा करना है, फिर हम करते हैं और हो भी जाता है। दौरा कुरान तो कभी 1 महीने में क्या छोड़े, 1 महीने में तो मेरा ख्याल 10 पारे भी ना हो अगर वक्त आयु ना हो। जिंदगी का असूल लिखिए, कामों को पहले कागज पे लिखिए फिर करिए। फिर हम कहते हैं कि दूसरे नहीं करते, दूसरा नहीं कर पाता, मैं अकेला रह जाता हूं। जाहरी बात है कि आपने किसी को एक गोल दिया नहीं है ना, तो पहले एंड देखिए। पता ही नहीं है जहाज चल तो पड़ा है, उतरना कब है तो क्या होगा। फितरत का असूल, सूरज निकल आया, अब सनराइज तो सबको पता है, सनसेट का टाइम ही नहीं पता। सर्दियां शुरू तो हो गई हैं, पता नहीं खत्म कब होती हैं। कायनात में कितना प्रिडिक्टेबिलिटी है ना, पहले से आप सब चीजों को एक कर सकते हैं। यही चीज जिंदगी में याद रखिएगा काम आती है। तो ये सहाबे कराम जिनकी स्टोरीज हम पढ़ रहे हैं ना, ये असल में मुझे ऐसे लगता है हमारे नेविगेटर्स हैं, हमारा टॉम टॉम है, हमारा GPS है। ये इधर मुड़े तो कामयाब हो गए, चलो चुप करके चलते जाओ। अब्दुर्रहमान बिन औफ ने हिजरत की और क्या कुछ दिया, कैसे हुआ ये सब कुछ मैं इसको बताता हूँ। और अगर आप इनकी हिजरत का सफर पढ़कर देख लीजिए, ये वही शख्स हैं कि जिनको अल्लाह ताला ने कैसे आजमाया था। आप पूरा इसका वाक्य पढ़े, एंड पे अगर कोई चीज रह गई तो मैं आपको खुद से भी एयरकोट कराती हूँ कि किस तरीके से ये लोग अपने बच्चे, घर, माल, तन के कपड़े बचाकर सिर्फ अल्लाह के नबी के पास पहुंचे थे। तो क्या फिर भूखे नंगे रहे, फिर इनकी औलादों को कुछ नहीं मिला, सबसे ज्यादा इनको मिला। अगर लोगों को ये पता चल जाए ना कि दीन के रास्ते पे निकलना, अंसारुल्लाह जो होता है ना उसको दुनिया दूसरों से ज्यादा मिलती है। پورے یقین سے کہہ سکتی ہوں آپ کو. میدان بدر میں عبد الرحمن بن عوف نے اللہ کی راہ میں جہاد کا حق ادا کرتے ہوئے مقابلے میں آنے والے دشمن دین عمیر بن عثمان بن کعب کا سر تن سے جدا کر دیا. یعنی ان کے جنگی کارنامے دیکھے تو پہلی ہی جنگ بدر کی تو انہوں نے بہت بڑے دشمن عمیر بن عثمان کا سر تن سے جدا کر دیا. غزوہ احد دوسری جنگ تھی. اس میں یہ اس وقت ثابت قدم رہے جب عام مجاہدین کے قدم ڈگمگا گئے تھے اور یہ اس وقت چٹان کی طرح جمے رہے جبکہ شکست خوردہ بھاگنے پر مجبور ہو گئے تھے. جب آپ اس جہاد سے فارغ ہوئے تو جسم پر 20-20 سے زائد گہرے زخم آ چکے تھے اور ان میں سے بعض اتنے گہرے تھے کہ ان میں پورا ہاتھ داخل ہو سکتا تھا. اللہ اکبر کبیرہ, اللہ اکبر کبیرہ. ذرا سا سوچئے تو سے, ہمیں ایک ہلکا سا کٹ لگ جائے تو ہم کہیں گے بس. اور آپ دیکھیں 20 زخموں کی بات پڑی ہے نا, پہلا زخم تو انجانے میں لگ گیا ہوگا نا, تیر لگ گیا تلوار, یہ باقی 19 کے لیے کھڑے کیسے رہے؟ امیجن کریں. پہلے میں تو سمجھ آتا ہے جیسے وہ ایک صحابی نے اللہ کے نبی کی حوض کی کڑیاں آپ ادھر سے ہڈی میں پھنسی ہوئی نکالنی تھی نا, تو جب وہ ایک دفعہ نکال رہے تھے نا تو ان کا ایک دانت ٹوٹ گیا, پیچھے ہو جاتے, ہائے میں مر گیا, دانت کی درد سب کو پتا کیسی ہوتی ہے. نہیں, پھر دوسری طرح سے کر کے اپنا دوسرا بھی دانت توڑوا دیا. اور صحابی کہتے ہیں کہ وہ مسکراتے ہوئے پہلے سے زیادہ خوبصورت لگتے تھے, کیونکہ جو دانت نبی کے دفاع میں چلا گیا وہ بدصورتی کا سبب کیسے بن سکتا ہے؟ یہ باقی 20 زخم میں سے 19 زخم کیسے لگے؟ حوصلے تو دیکھیے, ہم تو ایمرجنسی کال کر لیں, ایمبولینس بلا لیں, سیپٹک نہ ہو جائے اور یہ نہ, اور اس کو انجیکشن لگوا اور اس کو ذرا کیئر میں رکھو. کتنے نازک ہیں ہم, تو پھر ہم بڑے بچے ہوئے ہیں کیا؟ یاد رکھیے, اس جسم کے بت کو جتنا سول کریں گے, جتنا اس کو لگژریس لائف کا عادی کریں گے, یہ اتنا آپ کو دھوکہ دے گا. اور گہرے یعنی یوں زخموں کے اندر کھڈے پڑے ہوئے تھے کہ پورا ہاتھ اندر چلا جائے. کیا حوصلے تھے! دیکھے بندہ مال بھی دے دیتا ہے, لے لو کپڑے بھی لے لو, میری جوتیاں بھی لے جاؤ, اپنی جان پہ زخم لگانا کتنی بڑی بات ہے. اچھا, کبھی کچھ لوگوں کو آپ دیکھیں گے وہ پیسہ دے دیتے ہیں, آپ کو بھی معروف ہوگا, آپ کے ارد گرد بھی کچھ, وہ پیسہ دے دیتے ہیں, وہ کہتے ہیں جتنے مرضی لے لو, اچھا اور چلو میری طرف سے کھانا کھلا دو, پر وہ ایک تنکا نہ توڑے. ایسا ہوتا ہے نا, کچھ لوگ ہیں وہ کہتے ہیں جی جان کا کام کرا لے, پیسے نہیں دینے. آپ کے اس کینٹین میں جب ہوتا ہے آپ کو پتہ ہی نا, کچھ لوگ کھانا لے آتے ہیں, کچھ لوگ پیسے لے آتے ہیں, آپ کو پتہ ہی ہے نا یہ باتیں. اب آپ اس کو سامنے لیجیے, جان بھی لگائیں اور مال بھی لگائیں, یہ عبد الرحمن بن عوف تھے. کیونکہ اگر جانی اور مالی جہاد کا موازنہ کیا جائے تو عبد الرحمن بن عوف جانی کی بجائے مالی جہاد میں دو قدم آگے نظر آتے ہیں. جی, یعنی جان کی تو آپ نے باتیں سنی لی ہیں نا کہ احد میں کیا کیا اور بدر میں کیا کیا, تو مال کے قصے سن لیجئے. ایک دفعہ رسول اقدس صلی اللہ علیہ وسلم نے لشکر ترتیب دیا اور صحابہ میں یہ اعلان کیا, جہاد فنڈ میں چندہ دو, میں دشمن کی سرکوبی کے لیے ایک لشکر روانہ کرنا چاہتا ہوں. یہ اعلان سنتے ہی عبد الرحمن بن عوف جلدی سے اپنے گھر گئے اور اسی وقت واپس لوٹ آئے اور عرض کی, یا رسول اللہ صلی اللہ علیہ وسلم, گھر میں 4000 دینار تھے, 2000 آپ کی خدمت میں پیش کرتا ہوں اور 2000 اپنے اہل و عیال کے لیے گھر چھوڑ آیا ہوں. رسول اقدس صلی اللہ علیہ وسلم نے یہ سن کر ارشاد فرمایا, جو تو نے اللہ کی راہ میں پیش کیے انہیں اللہ تعالیٰ قبول فرمائے, اور جو اہل و عیال کے لیے باقی رکھے ان میں اللہ تعالیٰ برکت عطا فرمائے. کیا کہتے ہیں اس پہ آپ؟ 2000 درہم جی کتنے تھے کیا تھے, اس کو ایک سائٹ پہ کیجئے. پہلی بات اسے پتہ چلی کہ سارے نہیں دیے انہوں نے, جیسے آپ حضرت ابو بکر صدیق کے بارے میں سنتے ہیں نا کہ انہوں نے تو سارے ہی دے دیے تھے, سارے گھر کا سامان لے آئے تھے, انہوں نے سارے نہیں دیے لیکن آدھے دیے, 50%. اب آپ ذرا سا اس کو امیجن کیجئے, 4000 درہم میں سے 2000 دے دیے, آج کی زبان میں اس کو کیا کہیں گے آپ؟ 2 ملین تھا, اس میں سے 1 ملین دے دیا, 2 کروڑ تھے پاس, اس میں سے 1 کروڑ دے دیا. کیا آج اتنا دینے کی جرت ہے, ہمت ہے عمومیت میں؟ وہ کہیں گے وہ 2.5% باقی, آر یو شیور؟ وہ ڈوریاں جو اس کا وزن کاٹ کے دیتے ہیں نا, پرانا سونا اس کی قیمت لگاتے ہیں, یعنی ہمیں 2.5 بوجھل پڑ رہا ہوتا ہے, حالانکہ پیچھے 97.5 ہمارے ہاتھ میں ہوتا ہے, اس پہ بھی جان نکلتی. پھر کہتے اپنی ماسیوں کو دے دینا, یعنی تنہار رکھ لیں گے تھوڑی اور اوپر سے زکات کے پیسے دے کے ماسی کو خوش کر کے اس سے کام لیں گے. وہ کہتے ہیں نا, اندھا بانٹے شرینی, بار بار اپنوں کو. ہم تو اپنے دین کے خرچوں میں سے بھی اپنی ذات کو کچھ نہ کچھ فائدہ ہی دے رہے ہوتے ہیں, واہ وہی ہو جائے گی اور کچھ نہیں, کسی کے اوپر ذرا اپنا ہاتھ تو بوجھ رکھے. بعض لوگ اپنے غریب رشتہ داروں کو शादियों ब्याहों में एक किस्म की वो जैसे लेन देन होता है, वो करके ज़कात के पैसे दे रहे होते हैं। अब अगला बेचारा ना भी आपको दे सके, लेकिन उसके दिमाग में होगा मेरी बेटी की शादी पे इन्होंने 10,000 दिया था, कल आपकी बेटी की शादी में वो रिश्तेदारी के नाते से उसका ज़रूर दिल करेगा कि वो 10,000 मैंने लौटाना है। देखिए ये अंदर की वो चोरियाँ होती हैं जो हमें खुद ही बताती हैं अपनी। तो कभी अपनी नेकी को गुना ना बनाइए। फिर अल्लाह ने बाकी की दुआ दी ना अल्लाह के नबी के ज़रिए, और इससे पता चलता है कि अगर आप किसी जगह भी कोई ऐसी पोस्ट पे हैं कि आप लोगों से नेकी के मौके दें, तो लोगों को दुआएं दिया करें। और कुछ नहीं आप दे सकते, दुआएं तो दें। लोग दुनिया में, आप देखिए जितना भी दुनिया में कारोबार चल रहा है, जॉब्स चल रही हैं, पैसे की बेस पे चल रही है ना। कोई जाता है काम करते, शाम को उसको पैसे उसके बैंक में आ गए, महीने के इकट्ठे दें या एक के दें जो भी है। मजदूर मजदूरी करता, आप उसको पैसे दे देते हैं। आम खरीदे, पैसे दे दिए, कैश का मामला किया। अल्लाह के रास्ते में पैसे का अल्टरनेट वो चीज़ है जो पैसे से नहीं मिलता। और आज एक जुमला लिख लें, शायद कभी जिंदगी में आपको फायदा देगा। अमीर वो नहीं है जो वो चीज़ें खरीद ले जो पैसे से मिलती हैं। यदि पैसे के साथ चीज़ें खरीदनी इमारत नहीं है, अमीर वो है जिसके पास वो चीज़ें जो पैसे से नहीं मिलती, और उनमें से एक चीज़ दुआएं। देखिए ना, आप किसी को, आप मिसाल दीजिए, पाकिस्तान में किसी की जॉब है और 1,00,000 पे है, 1,00,000 में वो किराए खर्चे बड़े करके गुजारा कर लेगा। और अगर उसके साथ कोई माँ की दुआ है, भाई की दुआ है, बहन की दुआ, तो वो 1,00,000 में बरकत इतनी पड़ेगी कि 10,00,000 से ज़्यादा का उसका हिसाब बन जाएगा। यानी जिसको आप कह सकते हैं ना वैल्यू, डॉलर है ना, उसकी वैल्यू चेंज होती रहती है, ऊपर नीचे ऊपर नीचे। ये दुआओं से वैल्यू चेंज होती है हमारे माल की, हमारे वर्क की, हमारी सेहत की, हमारे बच्चों की। ये दुआएं इवेल्युएट कर देती हैं हमारी ज़िंदगी की हर नेमत को। और इन्होंने दिल खोल के दुआएं ली और फिर इनको मिली भी। आखिरी जंग में क्या हुआ ये भी सुन लीजिए। रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम ने ग़ज़वे तबूक का इरादा किया। ये वो आखिरी जंग है जो आपने लड़ी। इसमें मर्दान ने जंग की तरह माल और दौलत की भी शदीद ज़रूरत थी, क्योंकि रूमी लश्कर बहुत बड़ा था, इसके पास मालो मता की भी रेल पेल थी। सफ़र बड़ा तवील और दुशवार गुजार था। सवारी के लिए ऊँट और घोड़े भी बहुत थोड़ी तादाद में दस्तियाब थे। ये मंजर भी देखने में आया कि चंद अहले ईमान ने जिहाद में शिरकत के लिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से इजाज़त तलब की, और आपने इनकी दरख्वास्त महज इसलिए मुस्तरद कर दी कि इनके लिए सवारी का कोई इंतज़ाम नहीं था। वो ज़ारो क़तार रोते हुए वापस लौटे और ये कहते जा रहे थे, काश आज हमारे पास ज़्यादा राह होता, सवारी का इंतज़ाम होता, तो आज इस अजीम शर्फ से महरूम ना होते। ग़ज़वे तबूक के लिए रवाना होने वाले लश्कर को जैशुल उसरा यानी तंगी का लश्कर या लश्कर तंग हाल का नाम दिया गया। पढ़िए सूरह तौबा सबने, इसका हाल तो आप पढ़ें तो सूरह तौबा की तफसीर सुन लें बस। इस अहम तरीन मौके पर रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम ने अपने तमाम सहाबा रदी अल्लाह अन्हो को अल्लाह की राह में खर्च करने का हुक्म दिया, और ये तरगीब दिलाई यानी रगबत कि इसका अजर अल्लाह ताला के यहाँ बहुत मिलेगा। मुसलमान नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की दावत पर लब्बई कहते हुए सदका व खैरात जमा कराने के लिए एक दूसरे से आगे बढ़े। इस दफ़ा भी अब्दुर्रहमान बिन औफ का बल्ला भारी रहा। किस चीज़ में बल्ला भारी रहा? गाड़ी बड़ी थी, टेस्ला थी, और कौन सी गाड़ियाँ थी, कहाँ पल्ले भारी रखते थे ये? नेकियों का पल्ला भारी रहा, और जिहाद के लिए बेदरेक चंदा जमा कराया। इनका ये अंदाज देखकर हज़रत फारूक आज़म फरमाने लगे, यूं लगता है कि आज अब्दुर्रहमान बिन औफ ने घर वालों के लिए कुछ बाकी नहीं रहने दिया। सारा माल हजूर सल्लल्लाहु अलैहि वसल्लम के कदमों में लाकर ढेर कर दिया है। रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम ने पूछा, अब्दुर्रहमान क्या तुम कुछ माल घर वालों के लिए भी छोड़ आए हो? कितना जेन्युइन क्वेश्चन था नबी का। अर्ज की है, हाँ अल्लाह के रसूल, जितना आज आपकी खिदमत में पेश किया है इससे ज्यादा और उम्दा माल अहले खाना के लिए छोड़ आया हूँ। आपने पूछा कितना? अर्ज की, क्या अल्लाह ताला ने इसकी राह में खर्च करने पर रिस्क की फरावानी, खैरो बरकत और अजरो सवाब का वादा नहीं किया? ये अल्लाह का वादा छोड़ के आए थे। यही ईमान ढूंढते हैं हम, इसकी जरूरत है आज। सारी दुनिया के मसाइल का हल और उम्मत मुस्लिमा की इज्जत का हल इस बात में। आज हमारी सोच बदल गई, भूखे हो गए, लफ्ज अच्छा नहीं है, लेकिन वो बड़े ही थोड़ा दिला बना गया आज मुसलमानों में। करोड़ों वाले भी हॉल रहे हैं, जरा सी प्रॉफिट में कमी आ जाए, ऐसे लगता है कभी कुछ मिलना ही नहीं है और ना कभी मिला और ना मिलेगा। तो जिंदगी में अपने बच्चों को इतना हौका ना देके जाएं। हलू का शिकार है अमूमन, इल्ला माशाल्लाह। लश्कर इस्लाम तबुक की तरफ रवाना हो गया। इस सफर में अल्लाह ताला ने हजरत अब्दुर्रहमान बिन औफ को वो शर्फ अता किया जो इससे पहले किसी को हासिल ना हुआ। सोचिए, क्या कभी सुना है कुछ इनके बारे में? तो फिर सुनिए। वो इस तरह के नमाज का वक्त हो गया, रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम तशरीफ फरमा थे। अब्दुर्रहमान बिन औफ ने इमामत के फराइज अंजाम दिए। पहली रकत अभी ख़त्म ना हुई थी कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले आए और जमात में शामिल हो गए। आपने ये नमाज अब्दुर्रहमान बिन औफ की इक्तदा में पढ़ी। ये है नसीब की बात, ये कितना बड़ा शर्फ है कि सैयदुल मुरसलीन रहमतुल्लिल आलमीन शफीउल मुज़निबीन यानी गुनाहगारों के सिफारिश करने वाले अपने जानिसार सहाबी की इमामत में नमाज अदा कर रहे हैं। यानी ये कॉनर थी जो अल्लाह के नबी ने जान के उनको दी। रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम के विसाल के बाद अब्दुर्रहमान बिन औफ उम्महातुल मोमिनीन अजवाज मुतहरात के घरेलू अखराजात का ख्याल रखते थे। जब उन्होंने सफर पर जाना होता तो खिदमत के लिए साथ हो लेते। जब सफर हज का इरादा करती तो आप इनके लिए सवारी का इंतजाम करते। हौदज पर सब्ज रंग का नहायत ही उमदा कपड़ा डलवाते। हौदज क्या होता है? जिस पे बैठते हैं ना, सवारी के ऊपर बैठने की जगह, जो कजावा सा होता है ना, एक डोली सी पालकी कह लें। सब्ज रंग का नहायत ही उमदा कपड़ा डलवा देते। दौरान सफर जो जगह भी इन्हें पसंद आती वहीं पड़ाव करने का फौरी इंतजाम करते। बिलाशुबा ये बहुत बड़ा शर्फ है जो अब्दुर्रहमान बिन औफ को हासिल हुआ। उम्महातुल मोमिनीन को इन पर बहुत एतमाद था जिस पर वो अल्लाह ताला का हर दम शुक्र अदा करते थे। यानी इन्होंने अल्लाह के नबी के घराने की टेक केयर की। ये भी बहुत बड़ी ऑनर थी। देखिए, कभी पैसा चाहिए होता है, कभी केयर चाहिए होती है, कभी प्यार चाहिए होता है, कभी वक्त चाहिए होता है। तो ये साहबियात और अज़वाजे मुतहरात का इस तरीके से ख्याल रखते थे और शुक्र करते थे ना, तो अल्लाह मौके बढ़ा देता था। आज आप शुक्र छोड़ दें, आपका मौका आप कैसे भाग जाएगा? जो मुश्किल आप पे आती है ना, घर में कोई बुजुर्ग है, शुक्र करना छोड़ दें, अल्लाह उसके दिन पूरे कर देगा। नेकी का कोई काम, कोई दीन की खिदमत का मौका मिला ना, शुक्र छोड़ दें बस। आप कल से इधर नहीं आएंगे। ये सिर्फ शुक्र गुजारों को अल्लाह नेमते देता है जो दिन ब दिन बढ़ती जाती हैं। हजरत अब्दुर्रहमान बिन औफ का आम मुसलमानों और ख़ास तौर पर उम्महातुल मोमिनीन के साथ हुस्ने सलूक का इससे अंदाज़ा लगाया जा सकता है कि एक दफ़ा आपने अपनी ज़मीन 40,000 दीनार में फ़रोख्त की, और दीनार आपको तो सोने का सिक्का था, और ये सारी रकम रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम की वालदा माजिदा के ख़ानदान बनी जहरा और अहले इस्लाम में से फ़ुकरा व मसाकीन और अजवाज मुतहरात में बांट दी। जब अमीरुल मोमिनीन हज़रत आयशा सिद्दीका रदियल्लाहु अन्हा की खिदमत में इनका हिस्सा पेश किया गया तो आपने पूछा, ये माल किसने भेजा है? आपको बताया कि अब्दुर्रहमान बिन औफ ने। आपने फरमाया, एक दफ़ा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपनी बीवियों को मुखातिब करके इरशाद फरमाया था, मेरे बाद सिर्फ वही लोग तुम्हारी खिदमत बजा लाएंगे जो साबिर और शाकिर होंगे। गोया के इधर अब्दुर्रहमान बिन औफ को साबिर और शाकिर करार दिया गया। हजरत अब्दुर्रहमान बिन औफ के बारे में रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम की दुआए खैर और बरकत पूरी जिंदगी इन पर साया फिगन रही, यहाँ तक कि आप तमाम सहाबा रदियल्लाहु अन्हों से ज्यादा मालदार और साहिब सरवत हो गए। आपकी तिजारत मुसलसल नफा बख्श होती चली गई। आपके तिजारती काफले मदीना मुनव्वरा आते तो बशिंदगाने मदीना के लिए गंदुम, घी, कपड़े, बर्तन, खुशबू और दीगर जरूरियात की चीज़ें अपने हमराह लाते, और जो शिया बच जाती इन्हें किसी दूसरी मंडी में मुंतकिल कर देते। सुभान अल्लाह। एक दिन अब्दुर्रहमान बिन औफ का 700 ऊंटों यानी 700 कैमल्स पर मुश्तमिल तिजारती काफिला मदीना तैयबा में दाखिल हुआ। सब ऊंटनियाँ साजो सामान से लदी हुई थी। जब ये काफिला वहाँ पहुँचा तो ज़मीन थर थराने लगी यानी ऊंटनियों के कदमों से। कितनी ऊंटनी, आप सोचिए 700 ऊंटों, अल्लाह, एक ट्रेन गुजरे तो धर धर होता है ना, तो 700 ऊंट इकट्ठे चल रहे हैं और आ रहे हैं। हज़रत आयशा सिद्दीका रज़ी अल्लाह अन्हा ने पूछा, आज ये थरथराहट कैसी है? आपको बताया गया कि अब्दुर्रहमान बिन औफ का 700 ऊंटनियों पर मुश्तमिल तिजारती काफिला आ रहा है। ये सुनकर हज़रत आयशा रज़ी अल्लाह अन्हा बहुत खुश हुई और बारगाह इलाही में दुआ की। इलाही जो कुछ तूने इन्हें दुनिया में दिया है इसमें बरकत अता फरमा और आखिरत में इससे बढ़कर अजर व सवाब से नवाजना। पहले किसकी दुआ ले चुके थे? नबी सल्लम की और आप आयशा की। फिर कहने लगी कि मैंने रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम को ये इरशाद फरमाते हुए सुना है, हजरत अब्दुर्रहमान बिन औफ जन्नत में खुशी से उछलते हुए दाखिल होगा। सुभान अल्लाह। इससे पहले के तिजारती काफिला पड़ाव करता, एक शख्स ने हजरत आयशा रजी अल्लाह अन्हा के हवाले से हजरत अब्दुर्रहमान बिन औफ को जन्नत की बशारत दी। सुनिए जरा, यानी हजरत आयशा ने कहा, यह बात इन तक अब पहुंच रही है कि मेरे बारे में आयशा ने इतनी बड़ी बात कही है, अब सुनिए क्या होता है। जब आपने ये बिशारत सुनी तो खुशी की कोई इंतहा न रही, दौड़ते हुए हजरत आयशा सिद्दीका के पास पहुंचे और अर्ज की, अम्मा जान, क्या आपने मेरे लिए जन्नत की बिशारत के कलेमात रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम की जुबान मुबारक से खुद सुने हैं? फरमाया, हाँ। यह सुनकर कुछ ना पूछिए कि इनकी खुशी का क्या आलम था। फरमाने लगे, अम्मा जान गवाह रहना, मैं इस खुशी में 700 ऊंटनियों पर मुश्तमिल अपना तिजारती काफिला बिमा तमाम साजो सामान के अल्लाह की राह में पेश करता हूँ। हम क्या करते ऐसे वक्त पे? पार्टी, फेस्ट, दावत, चलो जन्नत का सर्टिफिकेट तो मिल गया, अब जो मर्जी काम करो। हम तो अल्लाह की नेमतों और अल्लाह की दी हुई खुशियों के मौके पे भी उसकी नाफरमानियां करके खुश होते हैं। हमारा टेस्ट बदल गया। असल में ना सिगरेट पीने वाले का टेस्ट बदल जाता है ना, तम्बाकू बीड़ी पीने वालों का टेस्ट बदल जाता है, ड्रग एडिक्टेड जो है उनका टेस्ट बदल जाता है। आज हमारा खुशियों का टेस्ट भी बदल गया, हमें भूई नहीं आती अपनी खुशी में से गुना की। फिर बेबरकती है, फिर उसका कोई खमियाजा भुगतेंगे हम, तभी जन्नत में जाएंगे। हो सकता है दुनिया में कोई अजाब आ जाए, कोई दुनिया में वो ही रिश्ते ही खराब हो जाए, कोई बीमार हो जाए, कोई फौत हो जाए, कहीं आग लग जाए, कोई हादसा हो जाए, कोई नजर लग जाए। हम चाहते हैं कि हमारी खुशियों को इसी तरह हमारी कोई गुना की आग लग जाए, लेकिन फिर भी कर रहे हैं। नफ्स बहुत मोटा इंसान का, बहुत कम समझता है। जिस दिन से हजरत अब्दुर्रहमान बिन औफ को जन्नत की बिशारत मिली, उस दिन से और ज्यादा हौसले के साथ अल्लाह की राह में दोनों हाथों से बेदरेग दाएं बाएं खुफिया ऐलानिया खर्च करने लगे। यही चार मुमकिन सूरतें हैं ना, राइट हैंड से दो, लेफ्ट से दो, छुपा के दो या जाहिर करो, यहां तक कि 40,000 दीनार अल्लाह की राह में सर्व कर दिए। एक दफा मुजाहिदीन इस्लाम के लिए 500 तरबियत याफ्ता जंगी घोड़े और एक दूसरे मौके पर 1,500 अरबियुल नस्ल असील घोड़े मुजाहिदीन के लिए खरीदे। इसको लैंड क्रूजर भी नहीं कहना चाहिए कि इतना महंगा घोड़ा होता है, उससे भी महंगी चीज है ये। वफात से चंद रोज पहले तमाम गुलाम आजाद कर दिए और ये वसीयत लिखवाई कि अहले बदर में से जो सहाबा भी जिंदा हों इनमें से हर एक को 400 दीनार मेरे माल में से दे दिए जाए। जिन बदरी सहाबा कराम ने वसीयत के मुताबिक रकम वसूल की इनकी तादाद तकरीबन 100 थी। वसीयत में यह भी लिखवाया कि उम्महातुल मोमिनीन में से हर एक को मेरी जायदाद में से वाफर मकदार में हिस्सा दिया जाए। उम्मुल मोमिनीन हजरत आयशा सिद्दीका रज़ियल्लाहु अन्हा अक्सर इनके हक में ये दुआ करती, क्योंकि टेक केयर करते थे ना उनकी, तो दुआ क्या लेते। इलाही अब्दुर्रहमान बिन औफ को जन्नत के ठंडे मीठे चश्मे सलसबील से पानी पिलाना। क्या खुशबख्त थे वो भी और वो भी जिनको दुआएं मिल रही थी। वसीयत के मुताबिक माल तकसीम करने के बाद भी वरसा के लिए बहुत सा माल बाकी बच गया। उन्होंने विरसे में 1,000 ऊंट, 400 घोड़े, 3,000 बकरियां और 100 गवारों में 4 बीवियां छोड़ी। इनमें से हर एक के हिस्से में 80,000 दीनार आए और वर्षा में सोना और चांदी तकसीम करने के लिए सोने और चांदी की डलियों को कुल्हाड़ियों से काटना पड़ा, जिससे काटने वालों के हाथ जख्मी हो गए। यह सब कुछ रसूल अकदस की इस दुआ का असर था जो आपने इनके मालो मता में खैर व बरकत के लिए की थी। अब आप सोचिए, जब इतना माल हो तो माल कैसे बिगाड़ तो आता है ना, कहते हैं ना हुसन हो तो नखरा ही जाता है। इनका क्या हाल था माल पाने के बावजूद, सुन लीजिए। वाफर मकदार में मालो दौलत से अब्दुर्रहमान बिन औफ ना किसी दुनियावी फितने में मुबतला हुए, अहम नुक्ता है, दुनियावी फितने में मुबतला नहीं हुए। पहली बात, आमतौर पर दुनियावी फितने क्या हैं? पंप एंड शो, रियाकारी, दिखावा, हसद, लोग दुश्मन बन जाते हैं। और ना इनकी जाहरी हालत में कोई तब्दीली पैदा हुई, टीप टॉप भी ठीक रहा, वैसे ही था जैसा था। जब लोग इन्हें अपने खुद्दाम और गुलामों के दरमियान में देखते तो हजरत अब्दुर्रहमान बिन औफ और गुलामों के दरमियान कोई फर्क महसूस ना करते। सोचिए हमारा क्या बदलता, पहले पहनावा ही तो बदलता है, फिर गाड़ी बदलती है, फिर सेलफोन बदलता है, फिर चाल ढाल बदलती है, फिर हमारी गुफ्तगू भी बदल जाती है, फिर हम खोखली बातें करने लग जाते हैं, हीरों की अंगूठियां दिखाते हैं लोगों को घुमा घुमा कर। इनका रंग ढंग नहीं बदलता था, इनका माल कब दिखता था, जब इस्लाम को जरूरत पड़ती थी। हमारा माल कब दिखता है, जब हमारे कोई नाम की नमूदो नुमाइश हो रही होती है। एक रोज आपकी खिदमत में खाना पेश किया गया, आपका रोजा था, इफ्तार का वक्त करीब था। आपने पुरतकल्लुफ खाने की तरफ देखते हुए फरमाया, हजरत वाहब बिन उमैर शहीद हो गए और मुझसे कहीं बेहतर थे रजी अल्लाह अन्हो। हमारे पास कफन के लिए सिर्फ इतना कपड़ा था कि अगर इनका सर ढांपते तो पांव नंगे हो जाते और पांव ढांपते तो सर नंगा हो जाता। आपने मुसअब बिन उमैर के बारे में सुना हुआ है ना, ये वाहब बिन उमैर उन्हीं के भाई थे। सिर्फ इतना कपड़ा था कि अगर इनका सर ढांपते तो पांव नंगे हो जाते और पांव ढांपते तो सर नंगा हो जाता। फिर अल्लाह तआला ने हमारे लिए दुनियावी मालो मता की फरावानी कर दी। मुझे डर लगता है कि कहीं दुनिया ही में हमें निपटा ना दिया गया हो, यानी अल्लाह ने हमारी सारी नेकियों का बदला दुनिया में ना दे दिया हो। इसके बाद आपने जारो कतार रोना शुरू कर दिया। हजरत अब्दुलरहमान बिन औफ पर हजार रश कुर्बान, आपको सादिकुल मस्दूक, सैयदुल मुरसलीन, शफीउल मुसनबीन, रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम ने जिंदगी में जन्नत की खुशखबरी या बिशारत दी। आपके जस्ते खाकी को रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम के मामू हजरत साद बिन अबी वक्कास ने लाहत में उतारा। आपकी नमाज जनाजा जुन्नौरैन सैयदना हजरत उस्मान गनी ने पढ़ाई। जनाजे के पीछे चलते हुए अमीरुल मोमिनीन हजरत अली ने खिराज तहसीन पेश करते हुए फरमाया, ए अब्दुर्रहमान, तूने खरे सिक्के हासिल किए और खोटे सिक्के मुस्तरद कर दिए और जन्नत के खालिस और पाकीज़ा माहौल को पा लिया। अल्लाह आप पर रहम फरमाए, आसमान तेरी लहत पर शबनम अफशानी करे। तो ये थे अब्दुर्रहमान बिन औफ। आप इनके बारे में अरबिक बुक्स की लिस्ट मौजूद है, इससे फ़ायदा उठा सकते हैं। खुलासा करते हैं इस प्यारे सहाबी की खूबसूरत ज़िंदगी का। पहले नाम क्या था? अब्दे अमर। अब क्या है? अब्दुर्रहमान बिन औफ। क्या इनके खसाइस, खूबियाँ, करेक्टरिस्टिक्स? पहले इस्लाम कबूल करने वाले 8 सहाबा में से एक, 10 अशरा मुबशरा में से जिनको जन्नत की बिशारत दी गई एक, और 6 वो लोग जिनको हजरत उमर के बाद अमीरुल मोमिनीन के लिए नॉमिनेट किया गया, वो जय्यद सहाबी के जिनको अल्लाह के नबी की ज़िंदगी में फतवा देने की इजाज़त दी गई, दीन की खातिर मुश्किलात बर्दाश्त की, फिर हबशा की तरफ और बाद में मदीना की तरफ हिजरत की और साद बिन रबी के दीनी भाई बनाए गए। कामयाब ताजिर थे, गज़वे उहद में साबित कदम रहे और दौलत बहुत मिली जो कि अल्लाह के नबी की दुआ की बरकत थी। गज़वे तबूक में इन्फाक फी सबीलिल्लाह किया, अल्लाह के नबी ने अब्दुर्रहमान बिन औफ की इमामत में नमाज अदा की एक सफ़र के दौरान, और आपकी वफ़ात के बाद अज़वाज मुतहरात की खबर गिरी करते थे। हज़रत आयशा की अब्दुर्रहमान बिन औफ के लिए दुआ और जन्नत की खुशखबरी देखी, और माल और दौलत की फरावानी भी थी, फिर भी दुनियावी फितनों में मुबतला नहीं हुए, रंग ढंग नहीं बदला, और हज़रत उस्मान रज़ी अल्लाह अन्हु ने इनकी नमाज जनाजा पढ़ाई। और हज़रत अब्दुर्रहमान बिन औफ के बारे में हज़रत अली के यादगार कलेमात थे जो वो इनके बारे में इनकी तारीफ में किया करते थे। ये दुआ कीजिए कि आपकी मेरी ज़िंदगी भी ऐसी हो जाए कि जब हम इस दुनिया से जाएं तो हमारा ज़िक्र खैर हो जाए। जज़ाकुमुल्लाह खैर। सुब्हानक अल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।